وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا أما بعد فقد قال الله تبارك وتعالى بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والعصر إن الإنسان لفي خسر إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر बुजुर्गों दोस्तों और भाइयों इस कायनात के अंदर जितनी भी चीजें हैं मैं अपनी आंखों से दिखाई देती हैं ख्वाह वो चीजें नफा बख्श हों अफवाह वो चीजें नुकसानदेह हों उनका नफा और नुकसान जाती नहीं है बल्कि उनके अंदर नफा और नुकसान किसी जात के अंग से आया है और जब उनकी तरफ नफा रसानी का अमर रहता है उस वक्त तक वो चीजें नफा बख्श रहती हैं और जब उनकी तरफ अमर आता है नुकसान पहुंचाने का तो वो चीजें नुकसानदेह हो जाती हैं न उनके अंदर का नफा उनका अपना जाती है और उनके अंदर का नुकसान भी उनका अपना जाति नहीं है उनके नफा और नुकसान उठाने के लिए इंसान को अल्लाह ने बनाया है और उन चीजों के नफा को इंसान उठाता है और उनके नुकसान से बचने की तदबीरें भी इंसान करता है और एक इंसान की अपनी जाती तदबीर होती है चीजों से नफा उठाने की और एक अपनी इंसान की जाती तदबीर होती है नुकसान से बचने की लेकिन जिस तरीके से इस कायनात की कोई चीज अबदी नहीं है फना होने के लिए है ऐसी इंसान की अपनी जाती तदबीर भी और जाती तदबीर पर हासिल होने वाली मंशात भी खत्म होने वाली है हमेशा रहने वाली नहीं है ऐसी ही इंसान जो तदबीर नुकसान नाश से बचने की करता है क्योंकि खुद इंसान पानी है हमेशा रहने के लिए नहीं आया तो इसकी अपनी तजवीज की हुई तदबीर भी खत्म होने वाली है और इस तदबीर के जरिए से जो बचाव हासिल होता वो भी खत्म होने वाला है वो हमेशा रहने वाला नहीं तो इंसान की अपनी जो अपनी तरफ से तदबीर होती है उससे हासिल होने वाला नफा या उससे नुकसान से बचने की तदबीर ये सब खत्म होने वाली है आज दुनिया के अंदर लोगों को चीजों के नफा और नुकसान का तो इल्म है और अपने अपने तौर पर उनके नफा उठाने की तदबीरें भी करते हैं और नुकसान से बचने की तदबीरें भी की जाती हैं। लेकिन जितनी तदबीरें की जाती हैं, शुरू में महसूस होता है कुछ नफा हो रहा है, लेकिन आगे चलकर नुकसान जाहिर होने लगते हैं। इसी तरीके से जिन नुकसान से बचने की तदबीरें ये इंसान अपनी तजवीज से करता है, शुरू में तो महसूस होता है कि हमारी ये तजवीज बड़ी कारआमद है और हमारी इस तजवीज और तदबीर से नुकसान से बचना हो सकता है, लेकिन कुछ आगे चलने के बाद ये महसूस होता है कि हमारी अपनी तजवीज की हुई ये तदबीर नाकिस है, इसमें कुछ और जरूरत है। इसलिए इंसान कुछ और मंसूबे बनाता है और तहकीक की रोशनी में जो अपनी तरफ से होती है आगे बढ़ने की कोशिश करता है। लेकिन जितना भी ये इंसान अपनी तजवीज को आगे बढ़ाता है और अपनी तजवीज से तदबीरें अख्तियार करता है, उससे हासिल होने वाला नफा कुछ मुद्दत के बाद खत्म हो जाता है और नुकसान से बचना कुछ मुद्दत के बाद खत्म हो जाता है। इसलिए अक्ल की बात यह है कि ये इंसान गौर करे आखिर बात क्या है, कि जितनी भी तदबीरें की जाती हैं नुकसानात से बचने की, वो तदबीरें इब्तिदा में तो कामयाब नजर आती हैं और कुछ ही दिनों के बाद वो तदबीरें नाकिस और फरसूदा नजर आने लगती हैं और वो किसी तरह से बचने का जरिया नहीं बनती। ऐसे ही फवायद जिन तजावीज से हासिल की जाती हैं, वो फवायद भी खत्म होते हैं और वो तजावीज और तदबीरें जो इंसान अपनी तजवीज से अपनाता है वो भी बेकार साबित होते हैं। तो ये हालात और ये अहवाल इंसान को दावत इस बात की देते हैं कि इंसान गौर करे और फिक्र करे आखिर इसकी वजह क्या है, हम तदाबीर किस रोशनी में अपनाएं और इसकी रहबरी में अपनाएं कि जिससे हम पूरे तौर पर कामयाब हो जाएं और नुकसान से बच सकें। क्या हमें इसकी कोई तालीम दी गई है और जिसने हमें पैदा किया है उसने हमें इसके लिए कोई तालीम दी है और तालीम देने वाले भेजे हैं। जो लोग इन चीजों पर निगाह रखकर कामयाबी हासिल करने और नाकामी से बचने की तदबीरें करते हैं, उनकी तदबीरें कुछ कामयाब होती हैं और जब तक वो उसी रोशनी में तदबीरें अपनाते जाते हैं कामयाब होते जाते हैं, और जब उनकी तदबीरें उस रोशनी से हट जाती हैं या वो रोशनी उनके अंदर से खत्म हो जाती है तो ऐसी सूरत में वो तदबीरें नाकिस होने लगती हैं। क्योंकि अल्लाह ने हमें भी बनाया, कायनात की हर चीज को बनाया, उनके अंदर जो नफा है वो भी अल्लाह ने रखा और उनके अंदर से जो नुकसानात जाहिर होते हैं वो भी अल्लाह के उनके उसके अंदर रखे हुए हैं। लिहाजा जिस अल्लाह ने नुकसानात रखे, नफा रखे, चीजें बनाई, हमें बनाया, अब हमें सबसे पहले अपनी निगाह उस पर लाना चाहिए और हमें उसकी तरफ अपनी निगाह दौड़ानी चाहिए कि हमें अल्लाह ताला ने इस जिंदगी के अंदर कैसे रहने का हुक्म दिया है और कैसी जिंदगी गुजारने की अल्लाह ताला ने तालीम दी है। और हमें तालीम के लिए किन अपने बंदों को अल्लाह रब्बुल इज्जत ने हम भेजा है, और कौन सी रोशनी है जो अल्लाह ताला ने हमें अता की है। जब तक ये इंसान उस रोशनी को हासिल नहीं कर लेता और जिंदगी के हर कदम को उस रोशनी में नहीं उठाता, उस वक्त तक ये इंसान खा अपने आप को कितना ही कामयाब समझे और कितना यूं समझे कि मैं ताकतवर हूँ, लेकिन ये इंसान जाहिर में ताकतवर, जाहिर में कामयाब, लेकिन खालिस नाकाम है और कमजोर है। इसके अंदर कोई ताकत नहीं, इसके अंदर कोई कुव्वत नहीं, इसकी रफ्तार कामयाबी की तरफ नहीं, नाकामी की तरफ जा रही है। इस पर गौर करना चाहिए। लिहाजा निगाह इस पर हो कि वो अल्लाह जिसने हमें पैदा किया, वो अल्लाह जिसने कायनात की तमाम चीजें बनाई हैं, जिसने इन चीजों के अंदर हमारे लिए नफा रकम रखा, नुकसानात रखे हैं, अल्लाह ताला ने क्या तजवीज किया है और कौन सा रास्ता पसंद किया है इन चीजों से नफा उठाने के लिए और इन चीजों के अंदर के नुकसानात से बचने के लिए, इस पर निगाह करें। इसकी रहनुमाई के लिए अल्लाह रब्बुल इज्जत ने अंबिया अलैहिस्सलाम को भेजा। अंबिया अलैहिस्सलाम ने आकर अपनी अपनी कौम और अपने अपने इलाके और अपनी अपनी जुबान वालों के तरीका बतलाया कि जिस तरीके को अपनाकर वो अपनी जिंदगी में कामयाबी हासिल कर सकते हैं और नाकामी से बच सकते हैं, नुकसानात से बच सकते हैं। जिनकी निगाहें अंबिया अलैहिस्सलाम की तालीमात पर होती हैं और अंबिया अलैहिस्सलाम की तालीमात की रोशनी में अपनी जिंदगी का नक्शा कायम करते हैं, वो लोग तो कामयाब होते हैं और कामयाबी तक पहुंचते हैं और नुकसानात से इस दुनिया के अंदर बच जाते हैं, और इसी के साथ साथ अल्लाह ताला उनको अबदी कामयाबी भी अदा करता है। मालूम यह हुआ कि इंसान जो तदबीर कामयाबी हासिल करने या नाकामी से बचने की अपने तौर पर अपनाता है, उससे हासिल होने वाली कामयाबी अबदी नहीं होती है, वक्ती होती है, वो खत्म हो जाती है, बल्कि उसके बाद नुकसानात जाहिर होने शुरू हो जाते हैं। फवायद थोड़े और नुकसानात ज्यादा होते हैं, लेकिन अल्लाह बाकी है। लिहाजा जो तरीका अल्लाह ने बताया और जो तरीका अल्लाह ने तजवीज किया है, हमारे लिए उस तरीके पर चलकर कामयाबी जो हासिल की जाएगी, वो कामयाबी हमेशा की होगी और हमेशा इंसान कामयाब होगा, हमेशा नुकसानात से बच सकेगा, और अगर उससे हटकर है तो नाकामी। इसीलिए है बड़ा शरीर इंसान अपनी खुश, इंसान अपनी जात के एतबार से तो टोटे ही में है, इंसान की तजवीज भी टोटे में है, इंसान का हर अमल टोटे में है, खसारे में है, जब तक कि उसको रोशनी हासिल न हो उन अंबियाए किराम अला नबीना अलैहिस्सलातु वस्सलाम के जरिए से, जिनको अल्लाह रब्बुल इज्जत ने इंसानों को इस जिंदगी में अपनी राह के मुतय्यन करने के लिए नमूना बनाकर भेजा और जिनको रोशनी देकर भेजा, उनकी रोशनी में अपनी जिंदगी की राह मुतय्यन न करेंगे। जब तक ये इंसान उनके बतलाए हुए तरीके और उनकी दी हुई रोशनी से हटकर अपनी जिंदगी को गुजारने का तरीका तजवीज करेगी, उस वक्त तक इंसानियत नाकामी की तरफ चली जाएगी और इंसान नाकाम होता चला जाएगा, कामयाब नहीं होता। जिंदगी के जितने शोबे हैं, हर शोबे में अल्लाह की रहनुमाई अंबिया की रहनुमाई मौजूद है। कोई शोबा ऐसा नहीं है जिसमें ہمارے آقا سید الاولین والآخرین تاجدار مدینہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے رہنمائی نے فرمائی. ہمارا تجارت کا شعبہ ہو، صنعت و حرفت کا شعبہ ہو، زراعت کا شعبہ ہو، اور خاندانی بنیادوں پر اپنی ترتیب دینے کا شعبہ ہو، حکمرانی ہو اور محکومیت ہو، ہر ایک کے اندر اللہ نے رہنمائی کی اور رہنمائی کے لیے انبیاء علیہ الصلوۃ والسلام کو بھیجا، اور ہمارے آقا سید الاولین والآخرین تاجدار مدینہ حضرت محمد صلی اللہ علیہ وسلم نے رہنمائی کی ہے. جتنی ہماری زندگی اللہ کے بتلائے ہوئے اور نبی صلی اللہ علیہ وسلم کی دی ہوئی رہنمائی میں گزرے گی، وہی زندگی ہماری کامیاب ہوگی، اور ایسی کامیاب ہوگی کہ جس کامیابی کا نمونہ دنیا کی کوئی طاقت پیش نہیں کر سکتی ہے. یہ بات ہمیں سمجھنی ہے، اور اس بات کو سمجھ کر اپنی زندگی گزارنے کی راہ متعین کرنی ہے. یہ اجتماعات اور یہ نکلنا اور یہ بات کرنا، یہ سب اسی لیے ہوتا ہے کہ اللہ تعالیٰ ان سب کے ذریعے سے ہماری سمجھ میں یہ بات ڈال دے اور ہمارے دل کے اندر یہ بات بٹھا دے کہ ہم اس دنیا کے اندر آئے ہیں، ہم عبد ہیں، عبدیت کے شان کے ساتھ ہم زندگی گزاریں گے تو کامیاب ہوں گے، اور عبدیت سے ہٹ کر ہماری زندگی گزرے گی تو ہم ناکام ہوں گے. حکومت کے نقشے میں حکمراں کامیابی تک پہنچنا چاہتا ہے تو اس کے لیے کامیابی حاصل کرنے کا راستہ ایک یہی ہے کہ وہ اپنے آپ کو اللہ کا ایک بندہ سمجھے، اور یوں سمجھے اللہ کی طرف سے میرے اوپر یہ ذمہ داری ڈالی گئی ہے کہ اللہ کے بندوں کی زندگی میں ہم رہنمائی کریں، اور رہنمائی کے لیے حضرت محمد صلی اللہ علیہ وسلم کا طریقہ ہے، اس طریقے کو اپنا کر ہمیں حکمرانی کرنی ہے تو ہم اس حکمرانی کے کامیاب ہوں گے. جو حکمران ایسی حکمرانی کرے گا وہ اپنی حکمرانی کی شکل میں کامیاب ہوگا، دنیا کے اندر بھی کامیاب ہوگا، اور موت کے بعد کی زندگی میں بھی ایسی کامیابی اس کو حاصل ہوگی کہ جس کامیابی کا اس نے کبھی تصور نہیں کیا ہوگا. لیکن اگر وہ حکمرانی کے نشے میں چور ہو جاتا ہے اور یوں سمجھتا ہے کہ مجھے اقتدار مل گیا ہے، میرے ہاتھ میں سب کچھ آ گیا ہے، اب تو مجھے اختیار ہے جیسا چاہوں میں کروں، مجھے کون روک سکتا ہے، جو چاہوں میں کہوں اور جو چاہوں میں کراؤں، سب کی گردنیں میرے ہاتھ میں ہیں، جو نہیں مانے گا میں. تو ایسا حکمران خواہ کچھ دنوں تک محسوس ہو رہا ہو کامیاب ہوتا جا رہا ہے، اور لوگ اس وقت بے انتہا پریشان ہیں، لیکن ایک وقت ایسا آئے گا لوگوں کی پریشانی ساری اس حکمراں کی گردن میں توک بنا کر ڈال دی جائے گی، اور وہ حکمراں ناکام ہوگا، اور یہ جو اپنے آپ کو مظلوم سمجھ رہے تھے یہ سب کامیاب ہوں گے، بشرطے کہ یہ بھی اللہ کے احکامات کو سامنے رکھ کر زندگی گزارنے والے ہو گئے ہیں. تو بہرحال نفع اور اٹھانے اور نقصانات سے بچنے کا راستہ ایک تو وہ ہے جو ہم اپنے طور پر اور انسان اپنے طور پر اپنی شکلوں میں اپناتا ہے، اور ایک طریقہ وہ ہے جو اللہ نے اس کے لیے متعین کیا ہے اور بتلایا ہے کہ چیزوں سے نفع کیسے اٹھائیں اور چیزوں کے نقصانات سے ہم کیسے بچیں. اس کو قرآن حکیم کے اندر بھی بیان کیا گیا، سب کہہ دیا گیا، والعصر ان الانسان لفی خسر، اگر اپنے ہی طریقے کو اپنا رہے ہیں اور اپنے ہی تجویز کے لیے طریقے کو اپنا کر نفع سے उठाना चाहते हैं, नुकसान से बचना चाहते हैं, तो याद रखें सब टोटे में है। आगे अगर उस टोटे से निकलना है, नुकसान से बचना है, तो उसकी सूरत क्या है वो भी बदला दी गई। फरमाया गया इल्लल्लज़ीन आमनु वअमिलु सालिहात वतवासौ बिलहक़ वतवासौ बिस्सब्र। सबसे पहली और बुनियादी चीज है ईमान, और ईमान की कैफियत का कल्ब के अंदर जड़ पकड़ लेना। एक तरफ तो तौहीद हो कि अल्लाह को जात के एतबार से एक ही समझ रहा हो, तन्हा है, उसका कोई शरीक नहीं, कादिर मुतलक है, उसका वजूद हकीकी वजूद है, बाकी जितने हैं सबका वजूद जिली है, साया है, किसी के अम्र से कायम है। जब उसका अम्र हट जाएगा तो ये वजूद खत्म हो जाएगा, दुनिया नहीं रहेगी, जमीन नहीं रहेगी, आसमान नहीं रहेगा, चांद नहीं रहेगा, सितारे नहीं रहेंगे, सूरज खत्म हो जाएगा, समंदर का पानी खुश्क हो जाएगा, बादल खत्म हो जाएंगे, बरसना पानी का खत्म हो जाएगा, गल्ला उगना भी खत्म हो जाएगा। ये सब उसके अंग के पास, जब वो चाहे इन सब से अपने उनके वजूद को फेंक ले। असल वजूद उस जात का है, जब उसी का वजूद है और ये सब चीजें उसी के हुक्म के ताबे हैं और उसी के अम्र से कायम है और उसी के अम्र से सब खत्म होने वाली है। कोई चीज जमीन पर उसके अम्र के बगैर उगती नहीं और कोई चीज उसके अम्र के बगैर खुश्क होती नहीं, तो फिर इस बात के लायक वही है कि उस पर यकीन करते हुए जो उसने बतलाया है और जो तरीका अपनाकर जिंदगी गुजारने का उसने हुक्म दिया है, हम उसके तरीके को सामने रखकर जिंदगी गुजारें। आम ईमान ऐसा अंदर जग पकड़ गया है, हर चीज के नफा और नुकसान को की नफी हो और उसके अंदर नफा और नुकसान के होने की अल्लाह के अम्र से यकीन की कैफियत पैदा हो जाए कि जो नफा और नुकसान चीजों के अंदर पाया जाता है, ये नफा और नुकसान अल्लाह का रखा हुआ है और अल्लाह जब तक चाहते हैं उस चीज का नफा इंसान के हक में जाहिर होता है और जिसके हक में चाहते हैं उसके हक में जाहिर होता है और जिसके हक में चाहते हैं नुकसान जाहिर हो उसके हक में नुकसान जाहिर हो जाता है। ये अंदर यकीन की कैफियत पैदा हो जाए। एक तरफ तो अल्लाह जात से भी अकेला है, ऐसी ही वो जितनी उसकी सिफात हमें अंबिया अलैहिस्सलाम ने बताई, सरकार आलम सल्लल्लाहु अलैहि वसल्लम ने बताई है, उन सिफात के अंदर वो तन्हा है, उसका कोई शरीक नहीं, ईजाद का मालिक वही है, जिसको चाहता है वजूद वही बख्शता है, वजूद देने के अंदर उसका कोई शरीक नहीं और उसको किसी से मशवरे की जरूरत नहीं, उसके यहाँ कोई मजलिस पार्लियामान भी नहीं है तो उसके अंदर तजवीज कस बात कराने की जरूरत हो, वो तन्हा है, अकेला है, निराधार है, जो चाहता है वो करता है, फ़आल लिमा युरीद है। और इंसान की मशीयत उस वक्त तक नहीं कारगर होती है जब तक उसकी मशीयत उसके साथ न जुड़ जाए। वमा तशाऊन इल्ला अन यशा अल्लाह रब्बुल आलमीन, यकीन की ये कैफियत अंदर पैदा हो जाए। तो कामयाबी अगर हासिल करना है, टोटे और नुकसान से अगर निकलना है, तो अपने ईमान को कायनात की तमाम चीजों से, तमाम शक्लों से, तमाम नक्शों से हटाकर एक अल्लाह की जात पर लाना होगा कि ये शक्लें जो हमें अपनी आंखों से दिखाई देती हैं और जिन शक्लों का नफा नुकसान हमें दिखाई देता है, इन शक्लें खुद भी अपनी जात से नहीं और इन शक्लों का नफा नुकसान भी खुद इनका नहीं, नफा भी अल्लाह ने इनके अंदर रखा है और नुकसान भी इनके अंदर अल्लाह ही ने रखा है। इनको वजूद भी अल्लाह ने दिया है और इनकी बका भी अल्लाह के अमर के साथ जुड़ी हुई है। जब तक अल्लाह का अमर है ये बाकी है, जब अल्लाह चाहे बाकी ये खत्म हो जाएंगी, इनका वजूद नहीं रहेगा। ईमान की यह है कि ये अंदर पैदा हो जाए और फिर इन सब चीजों का यकीन अपने अंदर पैदा करने के लिए हर चीज की आफरीश की इब्तिदा और बीच और इंतहा को देना चाहिए कि इस चीज की हकीकत क्या थी, कौन सी ताकत है, कौन सी जात है जिसने इस तरीके से इनको वजूद बख्शा, और कौन सी जात है जब ये बिल्कुल पूरे शबाब पर होती है ये चीजें तो इनको यकायक खत्म कर दे, कौन सी जात है, उसको पहचानना, उसकी कुदरत को जानना, उस पर अपनी निगाह। फिर इस यकीन के पैदा होने के बाद अब इस बात में गौर करना कि जिस जात ने ये तमाम चीजें बनाई हैं और इनके अंदर का नफा नुकसान उसका हमको नफा का मालिक बना दिया और नुकसानात से बचने की तदबीरें बतलाई है, वो अल्लाह हमसे क्या चाहता है, हमारी जिंदगी में क्या होना चाहिए और कैसी जिंदगी हमसे उसको मतलूब है, वो कैसी जिंदगी चाहता है। तो इल्लल्लज़ीन आमनू, ईमान लाए, आगे क्या हुआ, अमिलुस्सालिहात, अच्छे अमल किए। अच्छा अमल क्या है, अच्छा अमल हर वो अमल है जो अल्लाह के हुक्म के मुताबिक हो और सरकार आलम सल्लल्लाहु अलैहि वसल्लम की रोशनी, दीन की रोशनी में हो। खाना है वो भी अच्छा है और बुरा है, कमाना भी अच्छा भी है और बुरा भी है, शादी करना भी अच्छा अमल भी है और इसके अंदर बुराई की भी शक्लें पैदा हो जाती हैं। इसी तरीके से और जिंदगी के जितने शोबे हैं उन शोबे में लगना अच्छा भी है बुरा भी है, साले अमल भी है और अमल बद भी है। जिस शोबे में लगना अल्लाह के हुक्म के मुताबिक हो और सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम की रहनुमाई में हो उस अमल में लगना अच्छा है, और जब आपकी रहनुमाई से हटकर उस अमल को किया जाए, अल्लाह के हुक्म को छोड़ दिया जाए तो वही अमल बुरा हो जाता है। कोई अमल भी अपनी जात से न अच्छा है न बुरा, अच्छाई और बुराई अल्लाह के अहकाम के पूरा करने या अच्छा अहकाम को तोड़ने के अंदर है। जब ये बात जहन में बैठ जाए, ये बात उतर जाए कि भाई हमें इस दुनिया के अंदर भेजा गया है और अल्लाह ताला ने हमें अच्छे कामों का हुक्म दिया है और अच्छा और बुरा होने का ताल्लुक अल्लाह के अहकाम को पूरा करने या अल्लाह के अहकाम को छोड़ने से है, तो ऐसी सूरत में अपने अमाल को अच्छा बनाने के लिए अल्लाह के अहकाम को अपनाएगा, अल्लाह की नाफरमानी से बचेगा और अल्लाह के अहकाम पर अमल करने के लिए हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बतलाए हुए तरीके जिंदगी को अपनाएगा। और अमल से पहले इस बात के मालूम करने की कोशिश करेगा कि इस अमल को करने का कौन सा तरीका वो है जो हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने बतलाया है और कौन सा तरीका वो है जो आपके बतलाए हुए तरीके से हटकर। जो तरीका हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का बतलाया हुआ होगा उसी तरीके पर अमल करेगा, जाहिर में चाहे उससे मनफात कम हासिल हो रही हो या ज्यादा हासिल हो रही हो, लेकिन ईमान वाले के अंदर की कैफियत ये होगी कि हमारा ये अमल अल्लाह के हुक्म पर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम के बतलाए हुए तरीके पर हो रहा है। कल्ब के अंदर फरहत اور انبساط کی کیفیت اسی سے بڑھتی چلی جائے گی, اسی خیالات سے بڑھتی چلی جائے گی. جو کیف و سرور اس تخیل سے حاصل ہوگا, کسی اور چیز سے وہ سرور اور وہ کیفیت حاصل نہیں ہو سکتی ہے اگر ایمان والے کے اندر ایمان کی صحیح کیفیت پیدا ہو جائے. یہ بات دل میں اتر جائے کہ جو کچھ ہے اس دنیا کے اندر وہ اللہ کے احکامات ہی ہیں, اور اللہ کے احکامات کو اپنا کر زندگی گزارنا یہی اصل انسان کی کامیابی ہے, اور اللہ کے احکامات پر عمل کرنے کے لیے حضرت محمد صلی اللہ علیہ وسلم کو اللہ نے زندگی گزارنے کا طریقہ بتلا کر بھیجا, اور اس کے مطابق آپ صلی اللہ علیہ وسلم نے ہم سب کی رہنمائی کی ہے, ہمیں اسی کے مطابق زندگی گزارنا ہے. کاشتکارا کر کے اور کاشتکارے کی محنت اور مشقت کو برداشت کر کے پیداوار پر نگاہ نہیں رکھے گا, بلکہ اس کی نگاہ اس پر ہوگی کہ زمین پر جو ہم نے یہ محنت کی ہے, پانی دیا ہے, ہل چلایا ہے, یہ ہمارا ہل چلانا اللہ کے حکم کو سامنے رکھ کر ہوا ہے اور اللہ کی یاد کے ساتھ ہوا ہے, حضرت محمد صلی اللہ علیہ وسلم کے بتلائے ہوئے طریقے پر ہوا ہے یا اس سے ہٹ کر ہوا ہے. اگر اس کا محنت کرنا اور اس کا ہل چلانا, بیج کا ڈالنا اور زمین کو ہموار کرنا اللہ کے حکم کو سامنے رکھ کر ہوا ہے اور اللہ کے نبی صلی اللہ علیہ وسلم کے طریقے پر ہوا, تو ایمان کی جس کے اندر کیفیت ہوگی اس کی وجہ سے وہ اسی پر خوش ہو جائے گا, اور ایسی خوشی کاشتکارے پر ملے گی کہ یہ کاشتکار ایسی خوشی پیداوار کے عمدہ ہونے پر نہیں حاصل کر سکے گا. ایمان والے کی تو خوشی اللہ کے حکم کو پورا کر لینے اور اللہ کی نافرمانی سے بچنے کے اندر ہے. تو ہم اپنے اندر ایمان کی ایسی کیفیت پیدا کریں کہ زندگی کے ہر عمل میں اللہ کا حکم سامنے ہو, اور اللہ کے حکم کے پورا ہونے پر قلب کو ایسی فرحت اور ایسا انبساط محسوس ہونے لگے کہ عالم کی حکومتیں مل جائیں, اس پر بھی وہ فرحت اور انبساط حاصل نہ ہو. یہ محنت جس کے ذریعے سے لوگوں کو ان کے ماحول سے نکلنے کی دعوت دی جاتی ہے اور پھر ایمان کے ماحول میں رہ کر بیانات, تعلیمات اور اسی کے ساتھ ساتھ گشتوں کے ذریعے سے محنت کی جاتی ہے, اس محنت کا حاصل صرف اتنا ہی نہیں ہے کہ جو امور بیان کیے جاتے ہیں ان امور کو سامنے رکھ کر محنت کر لی جائے, بلکہ دیکھنا یہ ہے کہ اس محنت کے ذریعے سے ہمارے اندر ایمان کی وہ کیفیت جو کیفیت مقصود ہے وہ پیدا ہو رہی ہے وہ نہیں. اگر وہ کیفیت پیدا ہو رہی ہے تو ہم اپنی تھوڑی سی محنت کے ذریعے سے کامیابی کی طرف جا رہے ہیں, اور اگر وہ کیفیت نہیں پیدا ہو رہی ہے تو پھر فکر کی بات ہے, سوچنے کی بات ہے کہ آخر ہماری اس محنت میں کہاں سوراخ ہے کہ جس سے ہماری محنت اس سوراخ سے نکل کر جا رہی ہے اور ہمیں اس کا فائدہ جو ہونا چاہیے اور جو کیفیت حاصل ہونی چاہیے وہ کیفیت حاصل نہیں ہوتی. اپنے اندر کے جذبات کو دیکھنا پڑے گا, اپنے اندر کا شوق دیکھنا پڑے گا, اجتماع میں آنا کس شوق کے ساتھ تھا, کس جذبے کے ساتھ تھا, جماعت میں نکلنا کس شوق کے ساتھ تھا, کس جذبے کے ساتھ تھا. اگر ہمارا نکلنا اور ہمارا یہاں آ کر بیٹھنا, ہمارا بیان کرنا, تعلیم کے اندر کتاب لے کر پڑھنا, تعلیم کے اندر صفات کا بیان کرنا, اسی طریقے سے اور امور کا بیان کرنا اس جذبے کے ساتھ تھا کہ اللہ تعالی ہمارے قلب کا تعلق اپنی ذات عالی سے قائم فرما دے, یقین کی وہ کیفیت اللہ تعالی پیدا فرما دے, یقین کی جو کیفیت اللہ تعالی کی طرف سے مطلوب ہے, اور جس ایمان کی کیفیت کی دعوت کو لے کر سرکار دو جہاں حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم تشریف لائے تھے وہ کیفیت پیدا ہو جائے اگر یہ مطلوب ہے تو پھر آنا بھی بہت مبارک، بیٹھنا بہت مبارک، سردی کا برداشت کرنا بہت مبارک، پانی کے بارش کے قطرات کا جھیل لینا بہت مبارک، بیان بھی بہت مبارک، تعلیم کے حلقے بھی بہت مبارک، سب مبارک. اور پھر ان کے ذریعے سے اللہ تعالی ہمیں جو قلب کی کیفیت ایمانی عطا فرمائیں گے اس کا کہنا ہی کیا ہے. اللہ اللہ کرے ہماری بیان کے ذریعے سے یہ بات سمجھ میں آ جائے. بیان کرنے سے مقصود بیان نہ ہو بلکہ مقصود یہ ہو بس اللہ جو کہے آ جائے اس کے اپنے اندر بھی پیدا فرما دے، عافیت کے ساتھ پیدا فرما دے، سننے والوں کے اندر کے جذبات بھی یہی بن جائے کہ اللہ تعالی ہمارے اندر یہ کیفیت پیدا فرمائے. یہ سمجھ میں آ جائے کہ کوئی چیز ہماری نہیں ہے، ہر چیز پر اللہ کے احکامات کی پابندی لگی ہوئی ہے، ہمیں اس دنیا کے اندر کسی چیز کو اللہ کے حکم سے ہٹ کر نہیں اپنانا، اور ہر چیز کو اپنانے میں حضرت محمد صلی اللہ علیہ وسلم کے بتلائے ہوئے طریقے پر عمل کرنا ہے. یہی ہماری زندگی کا مقصود، یہی ہماری زندگی کا حاصل ہے. اگر ہماری زندگی اس کیفیت کے ساتھ گزر گئی تو ہم سے کامیاب ہیں. اور کامیابی ایسی ویسی نہیں، جس طریقے سے اللہ کی ذات باقی ہے ایسی ہی جب عمل اس کی بنیاد پر کیا جائے گا اور اس سے تعلق کی بنیاد پر کیا جائے گا تو اس کی منفعت بھی ہمیشہ ہو. اسی دنیا پر نہیں محدود بلکہ اس کی منفعت یہاں سے جب ہم جائیں گے ظاہر میں ہماری روح نکل چکی ہوگی اور ہمارا جسم مٹی میں ملایا جا رہا ہوگا، لیکن ہم اپنی اس دنیا کی زندگی کے ذریعے سے اپنی آخرت کی طرف دنیا کی چیزوں کو استعمال کر کے ایسے فوائد لے کر جا رہے ہوں گے جو کبھی ختم نہیں ہوں گے. اللہ تعالیٰ قبر کے اندر بھی وہ فوائد عطا کرے گا، حشر کے میدان میں وہ فوائد حاصل ہوں گے، اور پھر اب ہمیشہ ہمیشہ کے لیے جنت کی نعمتوں کی شکل میں اللہ وہ فوائد اور وہ منافع عطا فرمائے گا. تو قرآن حکیم کے اندر اس بات کو بتلا دیا گیا، آمن وعمل الصالحات، جو انسان بھی اپنی زندگی میں خسارے اور ٹوٹے سے نکلنا چاہتا ہے تو سب سے پہلے ایمان کی کیفیت کو اپنے اندر پیدا کرنا ہوگا اسے، اور ایمان کی کیفیت کے ساتھ صالح عمل کو اپنانا پڑے گا. چاہے وہ کاشتکار ہو تو کاشتکارے کے نقشے میں، صنعت و حرفت والا ہے تو صنعت و حرفت کے نقشے میں، اور اسی طریقے سے تجارت ہے تو تجارت کے نقشوں میں اللہ کے احکامات پر اس کی نگاہ ہو اور اللہ کے احکامات کو اپنا کر اور معلوم کر کے حضرت محمد صلی اللہ علیہ وسلم کی رہنمائی میں چل رہا ہو، آپ کی دی ہوئی روشنی سے روشنی حاصل کرتا ہوا اپنی زندگی کے اندر آگے بڑھ رہا ہو تو یہ انسان کامیاب ہوگا. کامیابی ہے جس کا ہم تصور نہیں. حکومت نے، حکمرانوں نے کیسی کامیابی حاصل کی؟ ہم عمر بن عبد العزیز رحمت اللہ علیہ، عمر، حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ کے واقعات اور قصص سنتے ہیں تو ہے، لیکن کبھی ان واقعات کو سن کر یہ بھی ذہن میں آیا ہے کہ آخر یہ سب انہوں نے کس لیے کیا؟ کیا اس لیے کیا کہ بعد میں جو لوگ آئیں گے ہمارے واقعات اور قصص پڑھ کر ہمیں بار بار کہہ کر چلے جائیں گے؟ بس نہیں، بلکہ اس نے بھی ہمیں ایک روشنی دی اور ان واقعات کے اندر بھی ہمارے لیے ایک رہنمائی ہے. آدمی جس نے بڑے طبقے کا حکمراں ہے اتنے بڑے طبقے کے اندر ان سے رہنمائی حاصل کر کے زندگی گزارے. گھر کے اندر گھر کا حاکم ہے تو گھر کی حکمرانی کے اندر بھی اپنے بچوں، اپنی بیوی، اپنے آس پاس پڑوس، اپنے خاندان والوں میں اگر بڑا ہے تو بڑائی کو اس انداز پر گزارے جیسے ان عمرا نے، عمر بن عبد العزیز، حضرت عمر فاروق رضی اللہ تعالی عنہ، حضرت علی کرم اللہ وجہہ نے زندگی گزاری, اور اگر وہ اپنا گاؤں کا مکھیا ہے تو مکھیا ہونے کے, اور سرپنچ ہے تو سرپنچی کے نقشے میں, اور اگر ایم ایل اے ہے تو ایم ایل اے کے نقشے میں, ایم پی ہے تو ایم پی ہونے کے نقشے میں رہنمائی حاصل کرے. حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ, حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ, حضرت علی کرم اللہ وجہہ, حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کے زندگی سے کہ ہمیں اس کے اندر کس طور پر زندگی گزارنی ہے. حضرت ابو بکر صدیق رضی اللہ تعالی عنہ کو اپنی رعایا اور اپنی رعیت کا کتنا فکر تھا, بے چین رہتے, بے قرار رہتے, بے قراری کا عالم رہتا کہ میری ماتحتی اور میری ماتحتی کے اندر کوئی شخص ایسا نہ ہو کہ رات میں بھوکا سو جائے اور ہم پیٹ بھر کر سو جائیں. فکر اپنی رعایا کی, صبح اٹھ کر اپنی رعایا کے اندر ضرورت مندوں کی ضرورت کو پورا کرنے کی فکر میں, اللہ کے جو واجب اور فرض احکامات تھے ان کو پورا کرتے ہوئے کرنے کے بعد نکل جانا. چنانچہ واقعات کو بارہا پڑھا, کتابوں میں پڑھا, سنا بھی, ہم نے بھی سنا, آپ نے بھی سنا اور سنتے رہتے ہیں, لیکن کبھی کیا ہمارے ذہنوں میں یہ بات آئی کہ ہم اپنے علاقے میں جتنے بڑے ہیں اور لوگ ہمیں جتنا بڑا مانتے ہیں اس کے اعتبار سے ہم نے ان لوگوں کی ضرورتوں کو پورا کرنے کے فکر کیا ہے؟ کیا ہم نے بھی کبھی صبح صبح اٹھ کر گاؤں کے اندر نکل کر پہر یہ دیکھا ہے چاروں طرف کی کون ضرورت مند ہے, کس کی کیا ضرورت ہے, اور ہم اس کی ضرورت میں کیا مدد کر سکتے ہیں؟ حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کی کیفیت یہ ہے کہ ایک بڑھیا ہے, نہ اٹھا جا رہا ہے نہ بولا جا رہا ہے, اپاہج ہے, اس کے پیشاب پاخانے کرانے کی ضرورت کو پورا کرنے کے لیے کوئی نہیں ہے. تو آپ صبح سویرے جا کر اس کی صفائی ستھرائی کر کے ایسا کر کے جیسے کچھ نہیں چلے گا. حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ کو بھی اس بات کا فکر ہوا, آپ نے اس کے کرنے کی کوشش کی, لیکن جب بھی آپ پہنچے تو وہاں دیکھ رہے کیا وہ پہلے ہی سے سب کچھ کام ہوا ہے. آخر یہ کون ایسا شخص ہے کہ جتنی بھی جلدی میں پہنچتا ہوں اس کا کام ہوا ملتا ہے, کون دیکھ کر کے چلا جاتا ہے؟ لیکن وہ تو ذہن میں پہلے ہی سے تھا کہ یہ کام ابو بکر صدیق رضی اللہ تعالی عنہ کے علاوہ کوئی اور کر نہیں سکتا. لیکن پھر بھی حقیقت تک پہنچنے کے لیے, حقیقت تک پتہ لگانے کے لیے جلد سے جلد جانا شروع کیا, یہاں تک کہ ایک بار اتنی جلد پہنچ گئے کہ دیکھ لیا کہ حضرت ابو بکر صدیق رضی اللہ تعالی عنہ کر کے جا رہے ہیں. یہ حکمران تھے, حکمرانی کی یہ شکلیں تھیں, ان شکلوں میں انہوں نے حکمرانی کر کے سارے عالم کے انسانوں کو یہ بتا دیا کہ انسانوں اگر اپنے ملک, اپنی رعایا, اپنے ماتحتوں کی صلاح چاہتے ہو, کامیابی چاہتے ہو, تو اپنی حکمرانی کے شکلوں میں اپنے آرام, عیش, عشرت کے نقشوں کو ختم کر کے اپنی رعایا کو راحت پہنچانے کی فکر میں لگ جاؤ تو ایسی صورت میں تمہاری تمام رعایا راحت میں ہوگی, سکون میں ہوگی. اور یہی نہیں بلکہ جب حکمران اللہ کے احکامات کا اپنے آپ کو پابند کر کے اس کے مطابق حکمرانی کرتا ہے تو اس کے حکمرانی کے اندر کوئی گزند اور نقصان پہنچانے والا جانور بھی کمزور سے کمزور جانور کو نقصان بھی نہیں پہنچاتا. چنانچہ عمر بن عبدالعزیز رحمت اللہ علیہ کے زمانے کا واقعہ یہ معروف ہے, مشہور ہے, سبھی سنتے رہتے ہیں, لیکن کیا ہمارے گاؤں کا مکھیا ہو یا ہمارے گھر کا نگراں ہو. کسی کے ذہن میں کبھی یہ بات آتی ہے کہ اپنے گھر کے بچوں, بیوی یا اپنے گاؤں کے یا اپنی سرپچی میں ہونے والے جتنے لوگ ہیں ان کی ایسی ہی فکر کی جائے کہ وہاں پر کوئی نقصان پہنچانے والا جانور بھی کمزور سے کمزور کو نقصان نہ پہنچا سکے. یہاں تو معاملہ الٹا ہے. ہاتھ میں اقدار آیا ہے تو پتہ نہیں کل رہے یا نہ رہے. آج جتنا ہو لوٹ لو, کھسوٹ لو, جمع کر لو, کسی نام پر ہو, کچھ ٹیکس لگا کر کچھ کچھ کر دے. وہاں کیا حال ہے؟ عمر بن عبد العزیز رحمت اللہ علیہ کا زمانہ ہے. اس زمانے کے اندر ایک بھیڑیا اور ایک بکری دونوں ایک گھاٹ سے پانی پیتے ہیں, اور بھیڑیے کی نگاہ بھی بکری پر غلط نہیں جاتی ہے, اور ہزاروں میل کے فاصلے پر جب ایک بار بھیڑیے نے بکری کو دبوچ لیا, ایک چرواہا بے علم جو اس دور کے اعتبار سے بڑا پڑھا لکھا نہیں تھا, نہ اس دور کے سائنسدانوں کا علم اس کے پاس تھا, نہ طلوع غروب کا اور نہ طول بلد نہ عرض البلد کا اس کو علم تھا, کچھ نہیں جانتا تھا. اچانک کہتا ہے, معلوم ہوتا ہے خلیفۃ المسلمین کا آج انتقال ہو گیا. آسان اور قرآن سے معلوم ہو گیا, اس کو پتا لگ گیا. ظاہر کے اعتبار سے بے علم ہے لیکن حقیقت شناس ہے. وہ جانتا ہے کہ جب تک ہمارے حکمراں اللہ کے احکامات پر عمل کرتے ہوئے زندگی گزاریں گے اور حکمرانی کی شکلوں کو اللہ کے احکامات پر ترتیب دیں گے اور حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے بتلائے ہوئے طریقے پر ترتیب دیں گے, اس وقت تک کوئی کسی کو نقصان نہیں پہنچا سکتا, بلکہ یہ دنیا ہی جنت نشان ہوگی. جیسا کہ مولانا رومی رحمۃ اللہ علیہ نے فرمایا, بہشت آ جا کے آزارے نباشت, کسیرا با کسے تارے نباشت. یہ کیفیت پیدا ہو جائے گی. تو اس نے کہہ دیا, لگتا ہے کہ ہمارے خلیفہ خلیفۃ المسلمین کا انتقال ہو گیا. اس سے لوگوں نے پوچھا تو کہا, وجہ اس کی یہ ہے کہ آج بھیڑیے نے بکری پر حملہ کر دیا. ان کی حکمرانی کے اندر بھیڑیے کو یہ جرأت نہیں تھی کہ وہ بکریوں پر بھی حملہ کر دے. آج تو بکریاں کیا, انسان انسان پر حملہ کر دیا. آج کے حکمران چاہے وہ گاؤں کے مکھیا ہوں چاہے گھر کے, اگر بچے آپس میں لڑ رہے ہیں تو یہ دیکھ لیں کہ کیوں ایسا ہو رہا ہے. یقیناً اللہ کے احکامات کی نافرمانی ہو رہی ہے, اس پر نگاہ دوڑا سکتے ہیں. پیداوار کم ہوئی ہے اپنی زمین کے اندر تو کیوں کم ہوئی ہے؟ اللہ کی نافرمانی ہوئی ہے, اس پر نگاہ ہونی چاہیے. اس پر تو وہاں وہ سمجھ گیا کہ آج ایسا ہے. بہرحال جو لوگ سمجھدار تھے انہوں نے بات لکھ لیا, تاریخ لکھ لی, پھر پتہ لگایا. ایک مدت کے بعد یہ پتہ لگایا, جس وقت اس چرواہے نے یہ کہا تھا, لگتا ہے امیر المؤمنین خلیفۃ المسلمین اس دنیا سے رخصت ہو گئے, اسی وقت حضرت عمر بن عبد العزیز رحمۃ اللہ علیہ کا انتقال ہوا. تو دیکھیے کیسی عقلیں تھی اور کیسی سمجھ تھی. یہ سمجھ کہاں سے ملی تھی؟ یہ سمجھ, یہ فہم, یہ ادراک اللہ کے احکامات پر جب حکمراں عامل تھا اور عمل کر رہا تھا تو اپنا درجے کے رعایا کے فرد کو یہ ادراک حاصل تھا. اس محنت کے ذریعے سے صرف نکلنا اور بستر لے کر پھرنا مقصود نہیں ہے, بلکہ مقصود یہ ہے کہ ہمارے اندر ایمان کی یہ کیفیت پیدا ہو جائے, صالح عمل کی یہ قوت ہمارے اندر پیدا ہو جائے, اور صالح عمل کی قوت پیدا ہونے اور ایمان کی اس کیفیت کے پیدا ہونے کے لیے کیا ضروری ہے؟ وتواصوا بالحق وتواصوا بالصبر. ایک طرف تو ایمان ہو, یقین ہو اللہ کی ذات پر, اپنا عمل صالح ہو, اور آگے ہے وتواصوا بالحق وتواصوا بالصبر. جو بات حق ہے اس حق کی تلقین آپس میں دی جا رہی ہو ایک دوسرے کو. یہ بھی منجولہ تلقین دینے کے لیے بھی ہے کہ ہم نے اجتماعات مقرر کیے, یہاں جمع ہوئے, ایک دوسرے باہم گفتگو کر رہے ہیں. اللہ کرے اس گفتگو کا گفتگو کرنے والوں پر, سننے والوں پر, سب پر اثر ہو, اور قلوب کے اندر یہ کیفیت پیدا ہو جائے, اعمال کے اندر یہ صلاح اور تقوی کی صفت پیدا ہو جائے. بہرحال وتواصوا بالحق, تواصی بالحق, اور حق بات کی طرف, دین اسلام کی طرف, اور اسلامی زندگی اپنانے کی طرف ایک دوسرے کو وصیت کی جا رہی ہے, تلقین کی جا رہی ہے. پھر بہرحال حالات بھی آ سکتے ہیں, حالات جب آئے تو حالات پر بھی اور حالات کے ساتھ ساتھ اپنے صحیح اعمال پر قائم رہنے اور جمے رہنے کی بھی تواصی ہو, تواصی بالحق, تواصی بالصبر, یہ چار سی بات پیدا ہو جائے. اب جب انسان اپنے اندر ان چار صفات کو پیدا کر لے گا تو ان چار صفات کے پیدا ہونے کے بعد جو نقصان اور جس ٹوٹے کی خبر انسانوں کے اندر اللہ نے دی ہے اس سے انسان نکل جائے گا اور یہ انسان کامیابی کی طرف چلتا ہے. اسی کو قرآن حکیم کی اس چھوٹی سی سورت والعصر ان الانسان لفی خسر الا الذین آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر کے اندر بیان کیا گیا. اللہ یہ چیز ہمیں سمجھا دے اور اس پر عمل کے لیے ہمارے قدموں کو اللہ تعالیٰ اٹھا دے. بھائی بزرگوں دوستو, یہ بات ایسی نہیں ہے کہ اس یہاں تخت پر بیٹھ کر کہہ دی جائے اور ہم اور آپ سن لیں تو اس سے یہ بات پیدا ہو جائے, بلکہ اس کے لیے ضرورت ہے محنت کی. حضرات صحابہ کرام رضوان اللہ علیہم اجمعین نے اپنے اندر اس صفات کو پیدا کرنے کے لیے کیسی کیسی قربانیاں دی اور کن کن محنتوں پر آپ نے اٹھایا, اور جن محنتوں پر انہوں نے قدم اٹھایا پہلے ان کے اندر یہ یقین کی کیفیت پیدا ہو چکی تھی اس محنت پر قدم اٹھانا ہی ہمارے لیے کامیابی کا ذریعہ ہے. یہ کیفیت حضرت نبی پاک صلی اللہ علیہ وسلم کی نگاہ کی برکت سے انہیں حاصل ہوئی تھی, آپ کی صحبت کے برکت سے حاصل ہوئی. یہاں تک کہ اس وقت زندگی میں کوئی عمل غلط ہو جائے تو جب تک جو راستہ اس سے پاکی کا تجویز دیا گیا اس چیز کو اپنا کر پاک نہ ہو جاتے تھے تو ایمان والے کو چین نہیں آتا تھا. یہ کیفیت پیدا ہو گئی تھی. اللہ ہمارے اندر بھی ایمان کی عافیت کے ساتھ وہ کیفیت پیدا فرما دے اور ہماری زندگی کے ہر عمل کو صالح بنا دے. اور عمل کا صالح ہونا یہی ہے کہ ہمارا ہر عمل اللہ کے حکم کے مطابق ہو, اور ہر عمل کے اندر سرکار دو عالم صلی اللہ علیہ وسلم نے جس چیز کی تعلیم دی ہے اس کے مطابق وہ عمل ہونے لگے. یہ ہے عمل کا صالح ہونا, اور یہ ہے عمل کے اندر صلاح و تقویٰ کا ہونا, یہ کیفیت اپنے اندر پیدا ہو جائے. لیکن یہ کیفیت پیدا کب ہوگی؟ جب ہم پہلے ہر عمل سے پہلے جو حکم ہے اس کو معلوم کرنے کی کوشش کریں گے. اب سونے سے پہلے سونے کے وقت کس نیت سے سویا جائے, سویا جائے کس انداز پر سویا جائے, سونے سے پہلے کیا عمل کر کے سویا جائے تاکہ ہمارا یہ سونا بھی عبادت اللہ کے ہاں قرار پائے, سو کر اٹھنے کے بعد کیا عمل کرے کہ ہمارا اٹھنا بھی اللہ کے ہاں عبادت قرار پائے, کھانا کھائیں اور کھانے کے لیے جو ذخیرہ اندوزی کریں وہ کس احکامات پر عمل کرنے ہوئے ہو تاکہ ہمارا کھانا بھی عبادت ہو جائے, اور کھانے کے لیے مال جو جمع کرتے ہیں اس مال کا جمع کرنا بھی عبادت شمار ہو, اور پھر اس کا خرچ کرنا بھی کس طریقے پر ہو تاکہ وہ خرچ بھی عبادت کے اندر آ جائے, کیونکہ ایمان والے کی زندگی کا ہر عمل عبادت ہے. ایسا نہیں कि खाना कमाना इबादत नहीं, नमाज ही इबादत। ये तो आशाएर इस्लाम है, इन पर तो अमल करना ही है। लेकिन इसके साथ साथ वो आमाल जो खाली दुनिया के और अपनी जिंदगी के जरूरत के आमाल हैं, उनमें भी इबादत का भी पहलू है और इबादत के अलावा गुनाह का भी पहलू है। इबादत का पहलू यही है कि हर अमल से पहले उस अमल का तरीका शरीयत से और सुन्नत से मालूम कर लिया जाए, फिर उसको उसी तरीके पर किया जाए तो वो काम इबादत है। शादी भी इबादत है, बीवी से कुर्बत भी इबादत है, बच्चों की परवरिश भी इबादत है, कमाना भी इबादत है, खाना इबादत है। लेकिन ये सब काम इबादत बनेंगे कब? जब हम उसमें अल्लाह के अहकाम को मालूम कर लेंगे। और अल्लाह के अहकाम को मालूम करने के लिए हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो जिंदगी लेकर आए हैं, उस जिंदगी को मालूम करके और उसको सामने रखकर उसको अपने लिए रोशनी का मीनार करार देकर उसके साथ चलते रहेंगे और उसी की रोशनी में चलेंगे तो हमारा हर अमल इबादत हो जाए, हमारा हर अमल अल्लाह का इबादत करार पाए और उस पर अजर मिले। इसको हमें सीखना है, निकलना इन्हीं बातों को सीखने के लिए है। सिर्फ इसी हद तक नहीं कि हम तालीम के हल्के में बैठ गए, कोई जिक्र मुजाकरा हो गया बस, बल्कि ये तो अपने अंदर शौक और रग़बत पैदा करने के लिए, अपने अंदर अल्लाह के अहकाम पर अमल करने की तरह शौक पैदा हो गया, रग़बत आ गई। तो अब अल्लाह के अहकाम पर अमल करने के लिए अल्लाह के अहकाम को भी तो मालूम करना पड़ेगा। रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों पर अमल करने के लिए आपकी किस अमल में क्या सुन्नत है उसको जानना भी तो पड़ेगा, उसका इल्म भी तो हासिल करना पड़ेगा। जब इसका इल्म हासिल करेंगे तभी तो ये होगा। इसीलिए कहा गया है अहले हक उलमा की सोहबत भी अपनाना चाहिए और उनकी सोहबत से फायदा भी उठाना चाहिए, और फायदा उठाने के साथ साथ अपनी जिंदगी के हर अमल के मुताबिक में नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत और सहाबा का तरीका क्या है उसको मालूम करते रहना चाहिए। अल्लाह ताला हमारे अंदर ये फहम पैदा फरमा दे, ये समझ पैदा फरमा दे, ये सोच पैदा फरमा दे कि हम इन सब बातों को सामने रखकर अपनी जिंदगी के गुजारने की लाइन और अपनी जिंदगी गुजारने की राह मुतय्यन करें। अगर हमने अपनी जिंदगी गुजारने की राह इस रोशनी में मुतय्यन कर ली तो हम कामयाब हैं, और ऐसी कामयाबी मिलेगी जो इसी दुनिया तक महदूद नहीं रहेगी बल्कि हमारे साथ यहां से जब हम जा रहे होंगे तो ये कामयाबी भी हमारे साथ कब्र तक जाएगी, हश्र के मैदान तक जाएगी, मुनकर नकीर के सवाल के जवाब तक जाएगी, और फिर आखिर में हमेशा हमेशा की राहत और आराम की सूरत में जन्नत की नेमतों में हासिल होने तक पहुंचेगी। तो इस मेहनत के जरिए से हमारे लिए चाहा ये जाता है अल्लाह ताला हमें ऐसी कामयाबी अता फरमा दे और ऐसी कामयाबी अता फरमाए कि हम कामयाब हो तो कामयाबी ही होते चले जाए, नाकामी की तरफ हमारा कदम न उठे, ये चाहा जा रहा है। अल्लाह करे कि हमारी समझ में ये बात आ जाए और अल्लाह करे कि हम इसी फिक्र के साथ मेहनत करने का जज्बा अपने अंदर पैदा कर लें। इज्तिमा के लिए मेहनत करना ये भी इसी जज्बे, यहाँ तक कि अगर इसके अंदर ये खैमा लगाया गया, पर्दे ताने गए और पर्दा ताने वालों ने और खैमा लगाने वालों ने और बिजली के कुंकुमे जड़ने वालों ने और ये मैक लगाने वालों ने इन्हीं जज्बात के साथ किया हो तो इनका ये काम भी और इन काम में से हर एक अमल इबादत है अल्लाह के नजदीक। इसी बात को आज हमें समझने की जरूरत है। इन बातों के न समझने की वजह से आज न जाने किस किस नुकसान में हम पड़े हुए हैं और कैसा कैसा टोटा हमारी तरफ आ रहा है। हम जाहिर में
عبادت کے اعمال بھی کر رہے ہیں لیکن وہ بھی ٹوٹے کا ذریعہ ہوتے ہیں, کیونکہ عبادات کے اندر بھی جذبات اور عبادات کے اندر بھی ہمیں طریقہ دیا گیا ہے. عبادت بھی اگر عبادت کے جو جذبہ ہونا چاہیے اس پر نہ ہو, اور عبادت بھی اگر اس طریقے پر نہ ہو جو طریقہ عبادت کر دیا, تو ایسی صورت میں عبادت نماز بھی کوئی پورب کی طرف منہ کر کے پڑھے تو نماز ہو جائے گی. نماز بڑی شاندار پڑھا لیکن لکھی صحیح نہیں, نماز پڑھ رہا ہے پاکی ناپاکی کا علم نہیں, نماز پڑھ رہا ہے نماز کے اندر واجبات اور نماز کے شرائط کا ہی علم نہیں. ان سب باتوں کا علم حاصل کرنے کی ضرورت ہے. عبادت بھی عبادت صحیح جبھی ہوگی اور عبادت کا صحیح فائدہ بھی جبھی حاصل ہوگا جب عبادت صحیح طریقے پر عبادت بھی ہوگی. پھر دنیا کے کام ہو یا آخرت کے ظاہر میں کام ہو, ہر ایک کام کے کرنے میں اللہ نے ہمیں احکامات دیے ہیں, سرکار دو عالم صلی اللہ علیہ وسلم نے ہمیں طریقہ بتایا ہے, اس کو معلوم کرنا اور اس کے مطابق کرنا ہے. اب یہ کام تو صرف اجتماع گاہ میں آ کر نہیں بلکہ اپنی زندگی کے ہر ہر لمحے معلوم کرنے کی کوشش کرنا ہے. گھر سے نکلنا ہے تو یہ ہمارا گھر سے نکلنا عبادت قرار پائے اور اجر کا سبب بن جائے, یہ کب ممکن ہے؟ گھر سے نماز کے لیے نکلنا ہے تو نماز کے لیے جب نکل رہے ہیں تو ہر ہر قدم ہمارا ہمیں جنت سے قریب کر رہا ہو, اللہ کی ذات عالی پر یقین کی کیفیت کو بڑھا رہا ہو اور اجر و ثواب مل رہا ہو, یہ کب ہو سکتا ہے؟ یہ قدم کا نکالنا کیسا ہو اور کس طریقے سے ہو کہ اس پر ہمیں ہمارے بچوں میں یقین کی کیفیت پیدا ہو رہی ہو, ہمارے اعمال کے ذریعے سے ہمارے گھر کے اندر برکت آ رہی ہو, ہمارے پیداوار کے اندر برکت آ رہی ہو, ہمارے کیا کہتے ہیں روزی کے اندر برکت آ رہی ہو, اس کے لیے کیا صورت ہے اور کیا طریقہ ہے جو ہم کو بتلایا گیا ہے؟ انہیں امور کو سیکھنے کے لیے یہ نکلنا, یہ جمع ہونا, یہ بیان کرنا, یہ تعلیم کے حلقے اور تعلیم کے حلقوں کے بعد کا بیان یہ سب ہو. اب ہم جب ان تمام اعمال کی پابندی کریں گے اور اس فکر کے ساتھ کریں گے کہ اللہ ہمارے اندر یہ کیفیت پیدا ہو جائے, تو ہماری فکر کی بنیاد پر ان اعمال کا اثر اللہ تعالی ہمارے اندر ڈالیں گے اور یہ کیفیت پیدا ہونی شروع ہو جائے گی. لیکن اتنی دیر کی یہ کیفیت کہ ہم نے بیان سنا کہہ دیا ہو جائے گی, اب یہ کیفیت جو پیدا ہو یہ اور آگے بڑھے, اس میں اور قوت پیدا ہو اور یہ باقی بھی رہے, اس کے لیے ہی نکلنا ہوتا ہے اور اجتماعات کے ذریعے سے نکلنے کی دعوت دی جاتی ہے. اور ظاہر بات ہے جس عمل کو اور جن اعمال کو ایک مدت تک کیا جاتا ہے اس کے اندر استحکام پیدا ہوتا ہے, پختگی پیدا ہوتی ہے. اسی لیے چار مہینے کا ایک وقت مقرر کیا گیا کہ ہم چار مہینے کے لیے اپنے آپ کو ایسے ماحول سے نکالیں کہ جس ماحول میں رہ کر ہر وقت دنیا کے تذکرے اور دنیا کے منافع کا بیان ہوتا ہے, نقصانات کا بیان ہوتا ہے اور دنیا کی ضرورتیں اور دنیا ہی کی ضرورت کے ذریعے سے ضرورتوں کے پورا کرنے کے تذکرے ہوتے ہیں, اس سے نکل کر ایسے ماحول میں آئیں جو ماحول ایمان کا ہو, عمل صالح کا ماحول ہو, آپس میں حق بات اور دین اسلام کی وصیت ایک دوسرے کی جا رہی ہو اور حالات آئیں تو اس پر جمے رہیں گے اور مضبوط رہنے کی تعلیم و تلقین کی جا رہی ہو, ایسے ماحول میں چار مہینے گزارے اور 24 گھنٹے ایسے انداز سے گزارے کسی اور دوسرے چیز کا خیال نہ ہو. جب ہم اس طریقے سے گزاریں گے تو اللہ تعالیٰ وہ کیفیت جس کا کچھ شعور پیدا ہوتا ہے ان جلسے گاہوں میں آنے سے, اس کے اندر پختگی پیدا فرمائیں گے, اس کے اندر استحکام عطا فرمائیں گے. اسی لیے یہ کہا جا رہا ہے ہر ایک جس کا اپنا وقت کچھ نہیں لگا ہے یہ تو طے کر لے کہ ہم سب کو اب چار چار مہینے لگانے ہیں انشاءاللہ تعالی. تو ہمارا یہ خیال ہے, ہم سب نے یہ نیت تو کر ہی لی ہے کہ ہم سب انشاءاللہ چار چار مہینے جتنا بھی جلد سے جلد ہوگا لگائیں گے انشاءاللہ. अरे आवाज तो आई नहीं, जितना मजमा है इस अल्लाह ताला आसान फरमाए, कबूल फरमाए, बेहतर फरमाए, और हमारे अंदर ईमान की कैफियत और सारे अमल पर कदम उठाने की शिद्दत पैदा फरमाए, हमें दुनिया और आखरत की भलाई और इज्जत अदा फरमाए, तमाम शुरूर और फितन से अल्लाह ताला हमारी हिफाजत फरमाए और अल्लाह ताला हम सब से राजी हो जाए, आपकी रजा अदा फरमाए, हमारे खानदानों को अल्लाह ताला अपने दीन के ऊपर कुछ खड़ा कर दे और दीन की मेहनत हमारी पैदावार के अंदर ऐसा बंदा होगा है कि उसको खाने के बाद अंदर ईमान की और यकीन की कैफियत पैदा हो जाए और जज्बात सारे अमल के बनते चले जाए, ऐसी फिजा अल्लाह ताला हमें अदा फरमाए। अब भाई जैसा कि पहले भी